بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراج ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متر، زہرا زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ شروتاؤں، آج بھی اپنے کارکرم کا آرمبھ ہم قرآن مجید کی پوتر آیتوں کی تلاوت اور ان کے انواد سے کر رہے ہیں۔ آج اب سورہ واقعہ کی آتما کو شانتی پردان کرنے والی پہلی سے لے کر سولہویں آیتوں تک کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں سورگی محمد صدیق منشاوی۔
بسم الله الرحمن الرحيم إذا وقعت الواقعة ليس لوقعتها كاذبة خافضة رافعة إذا رجت الأرض رجا وبست الجبال بسا فكانت هباء منبثا وكنتم أزواجا ثلاثة فأصحاب الميمنة ما أصحاب الميمنة وأصحاب المشأمة ما أصحاب المشأمة والسابقون السابقون أولئك المقربون في جنات النعيم ثلة من الأولين وقليل من الآخرين على سرر موضونة متكئين عليها متقابلين صدق الله العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے۔ جب وہ گھٹت ہونے والی مہان گھٹنا ارتھات قیامت گھٹ جائے گی اور اس کے گھٹت ہونے میں کچھ بھی جھوٹ نہیں، وہ گھٹنا الٹ پلٹ کر دینے والی ہوگی۔ اس سمے دھرتی کو بھوکمپ کے زبردست جھٹکے لگیں گے اور پہاڑ ٹوٹ کر چور چور ہو جائیں گے، تو وہ بکھری ہوئی دھول ہو کر رہ جائیں گے، اور تم لوگ تین پرکار کے ہو جاؤ گے، تو داہنے ہاتھ والے، اور کیا کہنا داہنے ہاتھ والوں کا، اور بائیں ہاتھ والے، اور کیسے دربھاگی ہوں گے بائیں ہاتھ والے، اور آگے بڑھ جانے والے تو آگے بڑھ جانے والے ہی ہیں، وہی اللہ کے نکٹ ورتی ہیں، وہ سورگ کے نعمت بھرے باغوں میں ہوں گے۔ اگلوں میں سے تو بہت سے ہوں گے اور کچھ پچھلوں میں سے بھی ہوں گے، جو موتی اور یاقوت جڑے تختوں پر ٹیک لگائے آمنے سامنے بیٹھے ہوں گے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے، شوتاؤ میں ہوں احمد عباس، میرا سلام سویکار کیجیے۔ ہمارا یہ پرسارن آپ شارٹ ویو میں 25 میٹر بینڈ برابر 11,860 کلو ہرٹز پر سن رہے ہیں۔ ہمارا ای میل ایڈریس ہے hindi@ws.irib.ir۔ ہماری ویب سائٹ ہے parstoday.com/hi۔ واٹس ایپ پر ہمارا سمپرک نمبر ہے 0098-9035065492۔ شوتا آج بدھوار ہے، مرداد کی 19، اگست کی 10 اور محرم کی 12 تاریخ۔ شوتا ہماری اس سمے کی سبھا میں پرستت کیے جانے والے کاریکرموں کی روپ ریکھا کچھ اس پرکار ہوگی۔ سب سے پہلے آپ سنیں گے انتراشٹریہ سماچار، جس کے بعد راجنیتک چرچا کا کاریکرم آپ کی سیوا میں پرسارت کیا جائے گا، جس میں آپ کچھ وشیوں کی سمیکشائیں اور کچھ پر ہماری خاص رپورٹیں سنیں گے۔ کاریکرم راجنیتک چرچا کے بعد ہم 12 محرم کے سمبندھ میں ایک وشیش کاریکرم آپ کی سیوا میں پرستت کریں گے۔ اور شوتاؤ سبھا کا انتم کاریکرم ہوگا آج کل، تو یہ ہے اس سمے کی سبھا میں پرستت کیے جانے والے کاریکرموں کی روپ ریکھا۔ اب سے کچھ کھنوں بعد آپ سنیں گے انتراشٹریہ سماچار۔ یہ ریڈیو تہران کی ہندی سیوا ہے، لیجیے شروتاؤں سنیے وشو سماچار۔ بسم اللہ الرحمن الرحیم، پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ ایران کے ودیش منترالے نے کہا ہے کہ ویگیانک اپلبدھیوں کے میدان میں ایران نے نئی چھلانگ لگائی ہے۔ ایران کے پرمانو سمجھوتے میں پشمی دیشوں کی واپسی کے وشے کو لے کر اسرائیل بہت بے چین ہے۔ بھارت کے بہار راج میں بھارتی جنتا پارٹی ستا سے باہر ہو گئی ہے، وہیں نئی سرکار کا گٹھن ہو گیا ہے۔ امریکہ یوکرین یدھ کو اور تیز کرنے کی کوشش میں لگا ہوا ہے۔ اور اب آپ وستار سے سماچار سنیے۔ ایران کے ودیش منترالے کے پروکتا نے خیام سیٹلائٹ کو ایران کے ویگیانک اپلبدھیوں کے اتہاس کا نیا چرن بتایا ہے۔ ناصر کنعانی نے ٹویٹ کر کے ایران کے سودیشی سیٹلائٹ خیام کے انترکش میں بھیجے جانے کو بڑی سفلتا بتایا۔ انہوں نے کہا کہ شانتی پورن ادیشوں کے لیے ایرانی ویگیانکوں کی ایئر اسپیس سفلتائیں مہتوپورن ہیں۔ ناصر کنانی نے کہا کہ اس کام سے ایران کے ویگیانک کھیتر میں ایک نیا ادھیائے جڑ گیا ہے۔ ایران کے ودیش منترالے کے پروکتا نے کہا کہ شتروؤں کی اور سے کڑے آرتھک پرتبندھوں اور ادھک سے ادھک دباؤ کی نیتی کے باوجود وگیان تتھا تکنیک کے کھیتر میں ایران کی حالیہ کوششیں دیش کو ملنے والی سفلتاؤں کے کرم کا ایک نیا بھاگ ہیں۔ ایران کے پاسداران انقلاب فورس کے ورشٹھ کمانڈر جنرل علی فدوی نے کہا کہ زائونیوں اور ان کے سمرتھکوں کو ستیہ کے مورچے سے ڈرنا چاہیے، کیونکہ آخری وجے ستیہ کی ہی ہونی ہے۔ تہران میں اسرائیل کے اپرادھوں کے خلاف ایک کاریکرم کو سمبودھت کرتے ہوئے انہوں نے کہا کہ غزہ پر حالیہ حملوں میں اسرائیل کو ایک بار پھر ناکامی کا سامنا کرنا پڑا ہے۔ انہوں نے کہا کہ آج حالت یہ ہے کہ زائونی آئرن ڈوم کے سہارے اپنی سرکشا کو سنشچت کرنے کی کوشش کر رہے ہیں اور سیمنٹ کی دیواریں بنا کر اسرائیل کو حملوں سے بچانا چاہتے ہیں، حالانکہ کسی زمانے میں ان کا دعویٰ تھا کہ وہ نیل سے فرات ندی تک کے بیچ کے پورے علاقے کا کنٹرول اپنے ہاتھ میں لینے کی یوجنا اور کشمتا رکھتے ہیں۔ جنرل فدوی نے کہا کہ اس سے ثابت ہوتا ہے کہ ستیہ کے مورچے کو وجے ملتی ہے۔ انہوں نے کہا کہ ایران کی جنتا فلسطین کے سمرتھن کے لیے کھڑی ہے اور فلسطین کا مسئلہ اسلامی جگت کی سب سے مہتوپورن پراتھمکتا بن گیا ہے۔
ह्यूमन राइट्स वॉच का मानना है कि जब तक इसराइल को दंडित नहीं किया जाता उसके अत्याचार जारी रहेंगे। मानवाधिकारों की अंतर्राष्ट्रीय संस्था ह्यूमन राइट्स वॉच ने इस बात पर बल दिया कि इसराइल को सजा न देने के कारण ही आज वो फिलिस्तीनियों के विरुद्ध खुलकर अपराध कर रहा है। मंगलवार को ह्यूमन राइट्स वॉच की ओर से किए गए ट्वीट में लिखा गया है कि पिछले 3 दिनों के दौरान गजा में इसराइल और फिलिस्तीनियों के बीच झड़पों में 10 फिलिस्तीनी शहीद हुए हैं, जिनमें 15 बच्चे शामिल हैं। उसके अनुसार जब तक इसराइल को दंडित नहीं किया जाता उस समय तक उसकी हिंसक कार्यवाहियां बंद नहीं होंगी। इसराइली मीडिया का कहना है कि इसराइल के अधिकारी इस बात से डरे हुए हैं कि अगर पश्चिमी देश ईरान के परमाणु समझौते में वापसी कर लेते हैं तो यह इसराइल के लिए बड़ी चिंता की बात होगी। यूरोपीय संघ के विदेश नीति प्रभारी जोसेफ बोरेल ने हाल ही में कहा कि समझौते का अंतिम मसौदा तैयार हो चुका है। इस ऐलान के बाद इसराइली अधिकारियों की चिंता बढ़ गई है। अमेरिका में डेमोक्रेटिक पार्टी की सरकार के जमाने में परमाणु समझौता हुआ था और वर्तमान राष्ट्रपति जो बाइडेन इस समझौते के समर्थक माने जाते हैं। इस बीच इसराइली अधिकारी ये भी कह रहे हैं कि परमाणु समझौता बहाल होने की संभावना कम है। अधिकारियों ने इसराइली मीडिया से बातचीत में कहा कि अंतिम मसौदा तैयार हो जाने की बातें तो हो रही हैं, लेकिन सच्चाई यह है कि समझौते पर हस्ताक्षर होने की संभावना कम है। इसराइली अधिकारी ये बयान भी दे रहे हैं कि अगर पश्चिमी देशों ने इसराइल से समझौता कर लिया तो इसराइल तत्काल इस समझौते को खारिज नहीं करेगा बल्कि इस बारे में बातचीत करेगा। भारत के प्रधानमंत्री नरेंद्र मोदी की पार्टी भाजपा देश के तीसरे सबसे अधिक आबादी वाले राज्य बिहार में सत्ता से बेदखल हो गई है, क्योंकि क्षेत्रीय दल जदयू ने भाजपा के साथ गठबंधन समाप्त कर लिया और अब वो राष्ट्रीय जनता दल राजद के साथ सरकार बना चुका है। भाजपा चौथा बड़ा राज्य है बिहार चौथा बड़ा राज्य है जहां से सबसे अधिक सांसद चुने जाते हैं। इस राज्य में भाजपा का सत्ता से बाहर जाना बड़ी घटना है। बिहार का गठबंधन 2024 के आम चुनावों से पहले टूट गया है, जिसमें भाजपा को जीतने की उम्मीद है क्योंकि विपक्षी दल बिखराव का शिकार है। बिहार के मुख्यमंत्री नीतीश कुमार, जिनका संबंध जनता दल यू से है, कह रहे हैं कि साथियों की सलाह पर उन्होंने भाजपा का साथ छोड़ने का फैसला किया। उन्होंने आरोप लगाया कि भारतीय जनता पार्टी उनकी पार्टी को कमजोर कर रही थी। भारत की ओर से 14 अगस्त को विभाजन के खौफनाक यादों के दिन के रूप में मनाने की पाकिस्तान ने आलोचना की है। पाकिस्तान ने भारत की सत्ताधारी भारतीय जनता पार्टी की ओर से पाकिस्तान की इंडिपेंडेंस डे को विभाजन का खौफनाक दिन मनाने की योजना और फैसले को निंदनीय करार दिया। द हिंदू की रिपोर्ट के अनुसार 14 अगस्त इस रूप में मनाने का फैसला भारत के प्रधानमंत्री नरेंद्र मोदी की इच्छा से किया गया। इस साल ये कार्यक्रम 75 शरणार्थी कॉलोनियों में खामोश मार्च के जरिए मनाया जाएगा, जबकि यूनिवर्सिटियों और कॉलेजों सहित 5,000 से अधिक जगहों पर कुर्बानियों की याद ताजा की जाएगी। पाकिस्तान के विदेश मंत्रालय ने भारत की सत्ताधारी पार्टी के इस फैसले की निंदा में एक बयान जारी किया, जिसमें कहा गया है कि आरएसएस और बीजेपी ने इतिहास को भ्रामक रूप में पेश करने और जनता के जज्बात को भड़काने की योजना बनाई है। अमेरिका के युद्ध मंत्री लॉयड ऑस्टिन ने कहा है कि वॉशिंगटन यूक्रेन का सामरिक समर्थन जारी रखेगा और अमेरिका इस समय यूक्रेन की मदद के लिए 50 देशों के एक अलायंस का नेतृत्व कर रहा है। अमेरिका इस समय यह बयान देकर संदेश देना चाहता है कि उसके साथ बहुत से देश हैं जो यूक्रेन की रक्षा करना चाहते हैं। टीकाकार मानते हैं कि यही अमेरिका की कमजोरी की निशानी भी है। अमेरिका बार बार ये दिखाना चाहता है कि उसके साथ दूसरे देश भी खड़े हैं, यानी उसने ये मान लिया है कि दुनिया का कोई भी विवाद हो उसे हल करना अकेले अमरीका के बस की बात नहीं। अमरीका का बयान तब आया है कि जब वर्ल्ड बैंक ने यूक्रेन को $4 अरब की सहायता देने का ऐलान किया है। इससे यूक्रेन की सरकार तनख्वाहें और जरूरत की अन्य चीजें पूरी करेगी। इस बीच अमरीकी वित्त मंत्री जानेट येलिन ने कहा है कि रूस की जंग का सामना करने के लिए यूक्रेन की मदद की जाएगी ताकि वहां जरूरी सेवाएं जारी रहें। अमरीका के न्यू मैक्सिको राज्य के शहर अल्बीकर्की में 4 मुसलमानों के सिलसिलेवार कत्ल के आरोप में अफगानिस्तान के मुसलमान प्रवासी को गिरफ्तार किया गया। रॉयटर्स की रिपोर्ट के अनुसार पुलिस ने 51 साल के मोहम्मद सैयद को गिरफ्तार किया है, जो प्रवासी मुसलमान बस्ती में रहता था। इन घटनाओं के बाद मस्जिदों के आसपास सुरक्षा बढ़ा दी गई। अधिकारियों का कहना है कि कत्ल की वजह निजी दुश्मनी भी हो सकती है और दूसरे कारण भी हो सकते हैं। कत्ल किए गए 4 लोग अफगान या पाकिस्तानी मूल के थे। امریکہ کے ایک جانے مانے وچارک کا کہنا ہے کہ پتن کی اور اگرسر امریکہ وشو کی شانتی کے لیے خطرہ ہے. نوام چومسکی نے کہا کہ اس سمے امریکہ وگھٹن کی اور بڑھ رہا ہے. انہوں نے کہا کہ سنیوکت راج امریکہ وشو شانتی کے ساتھ ہی اپنے ناگرکوں کے لیے بھی خطرہ بن چکا ہے. ٹروتھ آؤٹ ویب سائٹ کو انٹرویو دیتے ہوئے چومسکی نے کہا کہ امریکہ کی آنترک استھتی ہی اس کے لیے سب سے بڑی چنوتی ہے. وشو بینک نے چیتاونی دی ہے کہ دنیا کے 7 دیشوں کو بہت گمبھیر کھادیہ سنکٹ کا سامنا کرنا پڑے گا. وشو بینک کی تازہ رپورٹ میں بتایا گیا ہے کہ افغانستان, اریٹریا, موریتانیا, صومالیہ, سوڈان, تاجکستان اور یمن وشو کے ایسے دیش ہیں جن کو نکٹ بھوش میں گمبھیر کھادیہ سنکٹ کا سامنا کرنا پڑے گا. اس رپورٹ میں یہ بھی بتایا گیا ہے کہ گمبھیر آرتھک سنکٹ کے ساتھ ہی ان 7 دیشوں کو ऋण کی سمسیا کا بھی سامنا کرنا پڑ سکتا ہے. کھادیہ سنکٹ اور ऋण کی سمسیا جب ایک ساتھ آئے گی تو اس کی بھرپائی ان کے لیے بہت کٹھن ہو جائے گی. چین نے تائیوان پر قبضے کی استھتی میں وہاں سینا یا پرشاسک نہ بھیجنے کا اپنا وعدہ واپس لے لیا ہے, جو چینی راشٹرپتی شی جن پنگ کی طرف سے اس سے پہلے کی گئی سوائتتا کی پیشکش کے وپریت بہت سیمت سوادھینتا دینے کا اشارہ ہے. اور اسی کے ساتھ ریڈیو تہران سے سماچار سماپت ہوئے.
یہ ریڈیو تہران کی ہندی سیوا ہے. اسلامی گڑتنتر ایران کی آواز. دوستو, میں ہوں رویش زیدی اور آپ کا سواگت ہے راجنیتک چرچا کے دینک کارکرم میں. آج کے کارکرم میں ہم سب سے پہلے بات کریں گے اویدھ زیونی شاسن دوارا غزہ پر کیے گئے تازہ حملوں کے پریناموں کے بارے میں.
دوستو, جیسا کہ آپ کو یاد ہے کہ زیونی سینا نے
اور پھر بات کریں گے طالبان کے شاسن میں خراب ہوتی افغانستان کی استھتی کے بارے میں,
جب سے طالبان نے افغانستان کی سطح سنبھالی ہے.
اور انت میں چلیں گے بھارت, جہاں کشمیر میں جھڑپوں کے بیچ کانگریس نے مہنگائی کے خلاف ورودھ پردرشن کیا ہے.
سری نگر میں آج آل انڈیا کانگریس کے راجیہ شاخا کے سدسیوں نے
تو دوستوں, سب سے پہلے بات کرتے ہیں فلسطین کی. آتنکی اسرائیلی سینا آئے دن غزہ پر بم برسا کر عام لوگوں, وشیش کر معصوم بچوں کو شہید کر رہی ہے, لیکن حالیہ دنوں میں اس کو اس کے ہر حملے کا پرتیرودک بلوں نے منہ توڑ جواب دیا ہے. اس سمبندھ میں ایک رپورٹ پیش کر رہے ہیں ہمارے ساتھی محمد مہندی.
دوستو, جیسا کہ آپ کو یاد ہے کہ زیونی سینا نے گت شکروار کو غزہ پٹی پر حملہ کر کے درجنوں فلسطینیوں کو شہید و گھائل کر دیا تھا. فلسطین سے جو سوچنائیں پراپت ہوئی ہیں ان کے انوسار اس 3 دیوسی یدھ میں 45 فلسطینی شہید اور 360 سے ادھک گھائل ہوئے ہیں. گھائل ہونے والے 45 فلسطینیوں میں 15 بچے بھی شامل ہیں. زیونی شاسن اپنے سنچار مادھیموں کے ذریعے اس بات کا پرچار کر رہا ہے کہ اس 3 دیوسی یدھ میں حماس نے جہاد اسلامی کا ساتھ نہیں دیا, کنتو زیونی شاسن جس واستوکتا کی اندیکھی کر رہا ہے وہ یہ ہے کہ اس یدھ میں جہاد اسلامی نے اکیلے اسرائیل کے اپرادھوں کا منہ توڑ جواب دیا, اس پرکار سے کہ حملہور اسرائیل 3 دن کے بھیتر ہی ہوش میں آ کر یدھ ورام کر لیا. یہی نہیں, جہاد اسلامی نے یدھ ورام کی اپنی شرطوں کو اسرائیل کو ماننے پر بادھ کر دیا. اس آدھار پر جو پرچار کیا جا رہا ہے اس کے وپریت اس 3 دیوسی یدھ کا پریڑام کوئی وشیش اسرائیل کے ہت میں نہیں رہا, وشیش کر اس لیے کہ جہاد اسلامی نے اس آندولن کے ایک ورشٹ کمانڈر کو سوتنت کرنے پر بھی اسرائیل کو مجبور کر دیا. اس 3 دیوسی یدھ سے اسرائیل کے کارواہک پردھان منتری یائیر لیپیڈ کے واستوک چہرے سے وشو جنمت ادھک اسپشٹ ہو گیا. چونکہ لیپیڈ کا کوئی سینک اتیت نہیں ہے, اس لیے بہت سے لوگ یہ سوچتے تھے کہ لیپیڈ دوسرے زیونی نیتاؤں سے بھن ہیں اور وہ اتیوادی سوچ نہیں رکھتے. परंतु 3 दिवसीय युद्ध ने स्पष्ट कर दिया कि लैपिड न केवल नेतन्याहू और दूसरे अतिवादी ज़ायोनी नेताओं से भिन्न नहीं हैं, बल्कि उनसे भी बदतर और अतिवादी हैं, क्योंकि ज़ायोनी सेना ने उन्हें के आदेश से 3 दिवसीय युद्ध आरंभ किया था, जिसके दौरान 15 मासूम बच्चों सहित 45 फिलिस्तीनी शहीद हो गए और 360 से अधिक घायल हो गए। घायल होने वालों में सबसे अधिक संख्या बच्चों की है। इसी प्रकार इस 3 दिवसीय युद्ध के दौरान फिलिस्तीनियों के 1000 मकानों को नुकसान पहुंचा। चूंकि गजा पट्टी का क्षेत्रफल 350 वर्ग किलोमीटर है और उसकी जनसंख्या लगभग 20 लाख से अधिक है, इस बात के दृष्टिगत वहां की अधिकांश जनसंख्या जवान, नौजवान और बच्चे हैं। इसलिए घायल होने वालों में अधिकांश बच्चे ही हैं और गजा पट्टी में सैनिक एवं गैर सैनिक के लक्ष्यों को अलग करना बहुत कठिन बल्कि असंभव है। इसी वजह से जब भी इसराइल गजा पट्टी पर हमला करता है, उसके पार्श्विक हमलों में अधिकतर आम लोग और बच्चे मारे जाते हैं। यद्यपि याइर लैपिड इसराइल के भीतर स्वयं को विजयी समझ रहे हैं और अतिवादी ज़ायोनियों के बंद उनकी लोकप्रियता अधिक हो गई है, परंतु वास्तविकता यह है कि इस 3 दिवसीय युद्ध में भी ज़ायोनी शासन को मुंह की खानी पड़ी है और उसके अंदर जिहाद इस्लामी के जवाबी मिसाइलों व रॉकेटों को अधिक सहन करने की ताकत नहीं थी। इसलिए तुरंत जिहाद इस्लामी की मांगों को स्वीकार करते हुए उसने युद्ध विराम कर लिया। कुल मिलाकर सैनिक और नैतिक दृष्टि से भी लैपिड युद्ध हार गए और अगर लैपिड अच्छी पोजीशन में होते तो वे कभी भी युद्ध विराम न करते और इसराइली सेना के अपराधों के जारी रहने पर बल देते, परंतु मिस्र की मध्यस्थता में उन्होंने जिहाद इस्लामी आंदोलन की शर्तों को स्वीकार करके विश्व जनमत के सामने अपनी हार कबूल कर ली। लेबनान के इस्लामी आंदोलन हिजबुल्लाह के महासचिव सैयद हसन नसरुल्लाह के उस बयान को इसी परिप्रेक्ष्य में देखा जा सकता है, जिसमें उन्होंने कहा था कि इसराइल के अंदर इससे अधिक जिहाद इस्लामी के मिसाइलों को बर्दाश्त करने की ताकत नहीं है।
और अब चर्चा करते हैं अफगानिस्तान की हर दिन बदतर होती स्थिति के बारे में। तालिबान को काबुल पर कब्जा किए हुए 1 साल का समय बीत रहा है, लेकिन अफगानिस्तान की स्थिति पहले से और खराब होती जा रही है। आखिर इसकी क्या है वजह, इस बारे में एक रिपोर्ट पेश कर रहे हैं हमारे साथी कायम रिजवी।
जब से तालिबान ने अफगानिस्तान की सत्ता संभाली है, इस देश की स्थिति हर दिन खराब होती जा रही है। तालिबान को अफगानिस्तान की सत्ता अपने हाथ में लिए हुए 1 वर्ष का समय अब हो चुका है। इस दौरान अफगानिस्तान की जनता को कई प्रकार की समस्याओं का सामना रहा है। तालिबान ने अगस्त सन 2021 को अफगानिस्तान में सत्ता संभाली थी। इस देश का नियंत्रण अपने हाथ में लेते ही तालिबान ने कई वचन दिए थे, जैसे कि यहाँ के लोगों की समस्याओं का वे समाधान करेंगे, लोगों की सुरक्षा को सुनिश्चित बनाया जाएगा और उनको स्वतंत्र रहने का पूरा अधिकार होगा। काबुल पर कब्जे के बाद तालिबान के प्रवक्ता जबीहुल्ला मुजाहिद ने अपनी एक प्रेस कॉन्फ्रेंस में जो कुछ कहा था, उसमें से किसी पर भी तालिबान ने इस 1 साल के दौरान अमल नहीं किया। तालिबान ने यह वचन दिया था कि अफगानिस्तान के लोग अपने जीवन में भविष्य में सकारात्मक परिवर्तन देखेंगे। हालांकि पिछले 1 वर्ष में वहां के लोगों की स्थिति अच्छी होने के बजाय बुरी हुई है। अफगानिस्तान में इस दौरान महंगाई बढ़ी है, बेरोजगारी में वृद्धि हुई है और लोगों में असुरक्षा की भावना पैदा हुई है। इसी बीच संयुक्त राष्ट्र संघ ने अफगानिस्तान में बढ़ती भुखमरी को देखते हुए वहां पर मानव त्रासदी की चेतावनी जारी की है। तालिबान ने यह बात बहुत जोर शोर से उठाई थी कि अफगानिस्तान में रहने वाले अल्पसंख्यकों को सुरक्षा प्रदान की जाएगी। पिछले 1 वर्ष के दौरान वहां के अल्पसंख्यकों के भीतर असुरक्षा की भावना अधिक बढ़ी है। उनके विरुद्ध आतंकी कार्रवाइयां की जा रही हैं, जिनको रोकने में तालिबान पूरी तरह से विफल रहे हैं। अफगानिस्तान में शिया समुदाय के विरुद्ध कई बार दाइश ने हमले किए, जिनको तालिबान ने नहीं रोका। उनकी मस्जिदों और इमामबाड़ों पर भी लगातार हमले किए गए। اسی پرکار سے طالبان نے یہ بھی وچن دیا تھا کہ افغانستان میں مہیلاؤں کے ادھیکاروں کا سمان کیا جائے گا۔ ایک ورش گزر جانے کے بعد وہاں کی مہیلاؤں کو اپنے ادھیکار ملنا تو دور کی بات، ابھی وہاں پر لڑکیوں کے اسکول کھولے جانے کو لے کر ہی وواد چل رہا ہے۔ طالبان کے پروکتا نے ایک سال پہلے یہ بھی دلاسا دلایا تھا کہ سنچار مادھیموں کو افغانستان میں پوری آزادی کے ساتھ کام کرنے کی انومتی ہوگی، جبکہ وہاں پر میڈیا کو آنشک آزادی ہی حاصل ہے۔ طالبان نے ان کے ورودھ کئی نئے اور کٹھور نیم نردھارت کر دیے ہیں۔ وشو سمودائے کے بھاری دباؤ میں آ کر طالبان نے افغانستان میں ایک سماویشی سرکار کے گٹھن کی بات کو سویکار کر لیا تھا، کنتو اس دوران اس بارے میں کوئی بھی کاروائی نہیں کی گئی۔ ان کے یہاں کیول ایک وشیش جاتی کو ہی مہتو دیا جاتا ہے۔ طالبان کے ان کریا کلاپوں کے کارن افغانستان کی جنتا کے بھیتر ان کے بارے میں سکاراتمک سوچ نہیں پائی جاتی۔ شاید یہی وجہ ہے کہ طالبان کی سرکار کو اب تک انتراشٹری استر پر مانیتا نہیں مل پا رہی ہے۔ ایسا لگتا ہے کہ جب تک طالبان اپنے دیے ہوئے وچنوں کو پورا نہیں کریں گے اور وہاں کی جنتا کا سمان نہیں کریں گے، اس سمے تک افغانستان کی ورتمان استھتی میں سدھار ہونا سمبھو نہیں ہے۔
اور اب رک کرتے ہیں بھارت کا اور بات کرتے ہیں کشمیر میں بھارت کی مکھ وپکشی پارٹی کانگریس کے کارکرتاؤں دوارا مہنگائی کے خلاف کیے گئے ورودھ پردرشن کی۔ اس بیچ دکشن کشمیر میں سرکشا بلوں اور چھاپہ ماروں کے بیچ زبردست جھڑپیں ہو رہی ہیں۔ ابھی تک اس جھڑپ کے بارے میں وسترت جانکاری سامنے نہیں آئی ہے۔ اس بارے میں وستار سے جانکاری دے رہے ہیں شری نگر سے ہمارے سمباددتا سپتے محمد حسن۔
شری نگر میں آج آل انڈیا کانگریس کے راجیہ شاخا کے سدسوں نے انفلیشن کے ورودھ میں زوردار پردرشن کیے۔ پردرشنکاریوں کا کہنا ہے کہ پیٹرول، ڈیزل، کھانے کے سامگریوں اور انیہ چیزوں میں جو بڑھوتری ہوئی ہے وہ عام لوگوں کے بس سے باہر ہے۔ اس اوسر پر انہوں نے زوردار پردرشن کیا اور کہا کہ ان کا یہ مشن جاری رہے گا۔ اس اوسر پر انہوں نے پترکاروں کے ساتھ وارتا کرتے ہوئے کہا
کہ پرائسز کو کم کرو، گیس کے پرائسز کو کم کرو، انیمپلائمنٹ کو دور کرو، دور کرو، دور کرو۔
یہ ہم آج آل انڈیا لیول پہ پاد یاترا ہو رہی ہے، ہم نے بھی پاد یاترا کی اور یہاں آئے آپ کو یہ کہنے کے لیے کہ ہم تمام ہندوستان میں آج گیس کے قیمتوں کے خلاف احتجاج ہو رہا ہے، انیمپلائمنٹ کے خلاف احتجاج ہو رہا ہے، اور جو اس وقت ای ڈی وغیرہ جو کام میں آئے ہیں بی جی سرکار نے اس کے خلاف احتجاج ہو رہا ہے۔
اس بیچ جموں کشمیر ہنسا گھٹناؤں کا کیندر بنا ہوا ہے۔ دکشنی سینٹرل ڈسٹرکٹ بڈگام کے وترہل نامی چھیتر میں بھارتی سرکشا بلوں اور الگام وادیوں کے بیچ ایک مڈ بھیڑ آرمبھ ہوئی جو آخری سوچنائیں آنے تک جاری تھی۔ اس مڈ بھیڑ کے حوالے سے اور بیورے کی پرتیکشا ہے۔ آئی جی پی کشمیر نے کہا کہ انہیں یہ سوچنا ملی کہ الگام وادی دل لشکر طیبہ کے 3 سدسیہ اس چھیتر میں چھپے بیٹھے ہیں، جس کی سوچنا پاتے ہی سرکشا بلوں نے اس چھیتر کو نینترن میں لیا اور تلاشی ابھیان آرمبھ کیا، جس کے بیچ گھیرے میں آئے الگام وادی چھاپہ ماروں سے آتم سمرپن کرنے کے لیے کہا، پرنتو انہوں نے اندھا دھند گولیاں چلائی جس کا جواب سرکشا بلوں نے بھی دیا۔ اس طرح ایک مڈ بھیڑ آرمبھ ہوئی جو ابھی جاری ہے۔ انہوں نے کہا کہ اس مڈ بھیڑ میں جو الگام وادی کمانڈر ٹریپ ہوا ہے وہ کافی گھٹناؤں کا آروپی ہے۔ انہوں نے کہا کہ سرکشا بلوں نے اس چھیتر کا مکمل طور پر کارڈن کیا ہے اور عام ناگرکوں کی سرکشا کو یقینی بناتے ہوئے یہ آپریشن جاری ہے۔ آئی جی پی کشمیر نے کہا ہے کہ ان کا مشن الگام واد اور آتنکواد سے جموں کشمیر کو مکت کرنا ہے اور اس پر وہ جاری ہے۔ سپتی محمد حسن، ریڈیو تہران، سری نگر۔
دوستوں، راجنیتک چرچا کا یہ دینک کارکرم اب یہیں سماپت ہوتا ہے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شروتا، آپ سن رہے تھے کارکرم راجنیتک چرچا، اور اب 12 محرم کے سمبندھ میں پرستت ہمارا وشیش کارکرم۔
मित्रों, 12 मुहर्रम के विशेष कार्यक्रम के साथ उपस्थित हैं। कार्यक्रम में हम कर्बला के आंदोलन में इमाम सज्जाद की भूमिका पर चर्चा करेंगे। कर्बला की घटना घटने के बाद इसको लोगों तक पहुंचाने में इमाम जैनुल आबेदीन अलैहिस्सलाम की बहुत ही महत्वपूर्ण भूमिका रही है। उन्हें इमाम सज्जाद के नाम से भी जाना जाता है। उनका ये प्रयास था कि अत्याचार के विरुद्ध आरंभ किए गए इस आंदोलन को पूरी मानवता तक पहुंचा दिया जाए और इसे सदा जिंदा रखा जाए। यही कारण है कि इमाम सज्जाद को कर्बला का ध्वजवाहक भी कहा जाता है। जिस समय कर्बला की घटना घटी उस समय इमाम जैनुल आबेदीन अलैहिस्सलाम बीमार थे। अपनी बीमारी की वजह से वो जंग के मैदान में नहीं जा सके। शायद ईश्वर की यह इच्छा थी कि लोगों के मार्गदर्शन के लिए उनको बचा कर रखा जाए। एक कथन के अनुसार 12 मुहर्रम उनकी शहादत की तारीख है, जबकि एक अन्य कथन के अनुसार 25 मुहर्रम को इमाम जैनुल आबेदीन अलैहिस्सलाम शहीद हुए थे। कर्बला के मैदान में इमाम हुसैन अलैहिस्सलाम और उनके साथियों के शहीद होने के बाद से ही इमाम सज्जाद ने अपनी जिम्मेदारी निभाना शुरू कर दी थी। जब इमाम हुसैन के घर वालों को बंदी बनाकर यजीद के दरबार में ले जाया गया तो उसमें इमाम सज्जाद भी शामिल थे। उन्होंने यजीद के करतूतों को लोगों को बताने के लिए हर अवसर का प्रयोग किया। यजीद ने अपने दरबार में बुलाकर जब इमाम हुसैन अलैहिस्सलाम के परिजनों का अपमान करना चाहा तो वहीं पर अपने भाषण में इमाम जैनुल आबेदीन अलैहिस्सलाम ने यजीद की पोल खोल दी। यजीद को इस स्थान पर पराजय का मुंह देखना पड़ा था। इमाम सज्जाद अलैहिस्सलाम के जीवन पर प्रकाश डालते हुए एक धर्मगुरु अपने विचार इन शब्दों में प्रकट करते हैं।
आइए और आकर देखिए, आपको नजर आएगा कि वही सैयद सज्जाद जब शहर मदीना पहुंचते हैं उस मौके पर भी चौथे इमाम ने खुतबा दिया और वो खुतबा भी पढ़ने से ताल्लुक रखता है। सैयद सज्जाद उस खुतबे के अंदर भी आगाज में कहते हैं, हमद है उस परवरदिगार की कि जिसने इन तमाम इम्तिहानात मुश्किलात और मसाइब के लिए हमारा इंतखाब किया, हमें मौका मिला कि हम उस मंजिल को हासिल कर सकें। ये खुतबे का आगाज और अब खुतबे के इख्तिताम से एक जुमला। सैयद सज्जाद कहते हैं कि अब मुजरिम अपने जुर्म को पहचाने। सैयद सज्जाद कहते हैं, हमसे तो मोहब्बत का हुक्म दिया गया था, अगर हम पर जुल्म करने का भी हुक्म दिया गया होता तो इतने मजालिम न ढाए जाते जो हुक्म मोहब्बत के बाद हम पर ढाए गए। हमदे परवरदिगार, खुदा की तस्बीह और फिर तस्बीह परवरदिगार के साथ हमदे परवरदिगार के बाद शहादत को उसकी रुबूबियत का एक तकाजा समझना, उसका मजहब समझना और साथ ही साथ मुजरिमों को एक्सपोज करना। जैनुल आबिदीन है इबादत गुजारों की जीनत है। वाबुद रब्बका हत्ता यातियकल यकीन, आखिरी सांस तक इबादतें मुसलसल हैं। 35 बरस तक गिरिया है, आंसू हैं। हुसैन को याद किया है ताकि हुसैन का मिशन याद रहे। जालिमों को एक्सपोज किया है ताकि मुजरिम कभी अपने आप को बरी ना समझे। और फिर उसके बाद इबादत की शान है, सजदा है तो कैसा है, रुकू है तो कैसा है, नमाज है तो कैसी है, हज है तो किस शान का है। और फिर हुकूकुल इबाद के बारे में कहीं कोई सुस्ती नहीं है। जो मैंने अर्ज किया था कि असल काम तो माशरे के अंदर जो करने का था उसके लिए यह हुक्म दिया जा रहा था कि तस्बीह करो, हमद परवरदिगार करो ताकि दिल में कहीं तंगी ना आने पाए। क्या सैयद सज्जाद ने अपने मिशन के ऊपर कोई कॉम्प्रोमाइज किया? कतअन नहीं, कतअन कॉम्प्रोमाइज नहीं किया। क्या सोशल वर्क के अंदर कहीं कमी नजर आती है हमें? कोई कमी नजर नहीं आती। इबादतें भी हो रही हैं और रातों को उठ उठ कर रोटियों के थैले अपनी पुश्त पर लाद कर उन गरीब मोहल्लों में पहुंचते हैं कि जहां पर मिस्कीन हैं, बेवाएं हैं, यतीम मौजूद हैं। क्या ये एक दिन सैयद सज्जाद ने किया? कतअन नहीं। ये सैयद सज्जाद की जिंदगी का कितना अहम रुख है इसको नजरअंदाज नहीं किया जा सकता। जहां सजदा गुजारों में सैयद सज्जाद जैसा कोई नहीं है, जहां नमाज पढ़ने वालों में सैयद सज्जाद जैसा कोई नहीं है, वहीं पर गरीबों की खबरगीरी करने में, बेवाओं तक राशन पहुंचाने में, यतीम बच्चों के सर पर हाथ फेरने में, उसमें भी सैयद सज्जाद का कोई सानी नहीं है। सैयद सज्जाद अमली तौर पर ये सब कुछ बताते हैं। सैयद सज्जाद की सीरत ये है कि कुछ वक्त सजदे में गुजारो और सैयद साजिदीन बन जाओ, मगर कुछ वक्त उन लोगों में गुजारो के जो महरूम है। वो परवरदिगार आलम ने अपना अयाल और अपना कुंबा जिनको करार दिया है, کہ اگر تم کسی غریب کو روٹی پہنچاتے ہو تو یہ مت سمجھو کہ تم نے اس غریب کی مدد کی ہے, سمجھو کہ خدا کے خاندان کا ایک فرد تھا کہ جس کے پیٹ کے لیے تم نے روٹی فراہم کی ہے. سمجھانا یہ چاہتا ہوں کہ اگر کوئی واقعی غریب تمہارے گھر پر آ جائے تو یہ مت سمجھنا کہ اس نے ہاتھ پھیلایا ہے, اگر کچھ اس کے ہاتھ پر رکھو گے تو یہ سمجھ لینا کہ گویا خدا کے ہاتھ پر رکھا ہے. چوتھے امام کے جملوں کے اندر ایک فرمان یہ بھی ہے, یہ امام حسن سے بھی منسوب ہے, چوتھے امام سے بھی منسوب ہے, کہ چوتھے امام جب کسی سائل کو کچھ دیا کرتے تھے تو اس موقع پر اس کو چوما کرتے تھے کہ اب یہ اس ہاتھ سے سیدھا خدا کے ہاتھ میں جانے والا ہے.
کربلا کی گھٹنا کے بعد 35 ورشوں تک امام زین العابدین علیہ السلام نے زندگی گزاری. اس دوران وبھن شیلیوں میں انہوں نے کربلا کے آندولن کو لوگوں تک پہنچایا, یزید کے اتیاچار والے دور میں بھی جہاں پر امام سجاد کو موقع ملتا وہ کربلا کی گھٹنا کو لوگوں تک پہنچانے میں بالکل بھی نہیں ہچکچاتے تھے. اتہاس میں ملتا ہے کہ جب بھی امام زین العابدین کے سامنے پانی لایا جاتا تھا تو وہ رو پڑتے تھے. جب ان سے اس کا کارن پوچھا گیا تو انہوں نے کہا کہ میں کیوں نہ روؤں, نہر سے پانی پینے کے لیے جنگلی جانور تک آزاد تھے لیکن میرے باپ پر پانی بند کر دیا گیا تھا اور ان کو پیاسا شہید کیا گیا. کربلا کے آندولن کو لوگوں تک پہنچانے میں امام سجاد نے جن شیلیوں کا پریوگ کیا ان میں سے ایک شیلی بھاشن دینا تھا. انہوں نے الگ الگ افسروں پر الگ الگ ڈھنگ سے یہ بتایا کہ کربلا کی گھٹنا کیوں گھٹی اور اس کے پیچھے کس کا ہاتھ تھا. ہر پرکار کے دباؤ کے باوجود وہ اتیاچاریوں کے بارے میں بتاتے رہتے تھے. انہوں نے یزید کی واسطوکتا سب کے سامنے کھول دی تھی. شاید یہی کارن ہے کہ کربلا کی گھٹنا گھٹے آج شتابدیوں کا سمے گزر گیا ہے, کنتو کربلا والوں کی یاد آج بھی تازہ ہے. اس بارے میں اسلامی کرانتی کے سنستھاپک سورگی امام خمینی کہتے ہیں کہ امام حسین اور ان کے ساتھیوں نے ہمیں یہ بتایا کہ ہمیں یدھ کے میدان میں ہمیشہ قربانی دینے کے لیے اور یدھ کے باہر سچائی کا پرچار کرنے کو تیار رہنا چاہیے, چاہے اس راستے میں کتنی بھی مشکلیں کیوں نہ آئیں.
سید الشہداء و اصحاب او و اہل بیت او آموختن تکلیف را, فداکاری در میدان, تبلیغ در خارج میدان, صحبت هایی که در بین راه و در کوفه و در شام اونها کردن و منبری که حضرت سجاد سلام الله علیه رفت و واضح کردیم که قضیه مقابله غیر حق با حق نیم, یعنی ما را بد معرفی کردند. سید شهدا را خواستن معرفی کنم که یک آدمیست که در مقابل حکومت وقت خلیفه رسول الله ایستاده است. حضرت سجاد این مطلب را در حضور جمع فاش کرد.
اوموی شاسن کال کے دوران مانوی مولیوں کا کوئی مہتو نہیں رہ گیا تھا, نیتکتا کو اس سمے بھلایا جا رہا تھا. اس کال کے لوگ اپنے شاسکوں سے ایشوری بھے, سادھارن جیون, ونمرتا اور جنتا کی سیوا کے استھان پر ان کے بھیتر سانسارک مایا موہ, اتیاچار, ولاستا اور آتم مگدتا جیسی باتیں دیکھ رہے تھے. اس اندھکارمے کال میں امام سجاد نے اس پرکار سے جیون گزارا کہ دوست اور دشمن سبھی ان کی پرشنسا کرتے تھے. امام زین العابدین علیہ السلام کا یہ پریاس رہتا تھا کہ جنتا کو برائیوں سے روکا جائے. وہ چاہتے تھے کہ بھرشٹاچار میں ڈوبے تتکالین لوگوں کو اس سے مکتی دلائی جائے. حالانکہ پرستھتیاں اس کام کے انکول نہیں تھیں. حالات ایسے تھے کہ لوگوں سے سیدھے بات نہیں کی جا سکتی تھی, ہر اور پابندیاں تھیں. ایسے میں انہوں نے دعا کو ہتھیار کے روپ میں پریوگ کیا. اس شیلی میں امام زین العابدین علیہ السلام لوگوں کو مانویہ شکشائیں دیتے تھے. دعا ایسی چیز ہے جس میں وشیش پرکار کا آنند پراپت ہوتا ہے. یہ ایسی استھتی ہے جس میں منش ایشور سے جڑ جاتا ہے. دعا کرتے سمے منشیہ سوئم کو اپنی ہی قید سے آزاد کرتا ہے، پھر وہ اپنے پورے استتو کے ساتھ ایشور میں لین ہو جاتا ہے۔ یہ وہ حالت ہوتی ہے جس میں وہ وشیش آدھیاتمک ماحول میں پہنچ جاتا ہے۔ اگر اس استھتی میں وہ سارے بندھنوں کو توڑ دے تو پھر نشچت روپ سے ایشور کے وہ بہت ہی نکٹ ہو جاتا ہے۔ امام سجاد کی عبادت اور ان کے مہتو کے بارے میں مولانا شہناز نقوی کہتے ہیں،
جب اپنے آپ کو اللہ کی بارگاہ میں پیش کرتا ہے تو بدن میں لرزہ طاری ہوتا ہے۔ جب مؤذن اذان کہتا تھا تو امام سجاد کا رنگ زرد ہونے لگتا تھا۔ وضو کر رہے ہیں مولا، آپ کے ہاتھ کانپ رہے ہیں، آپ کے لبائے مبارک پر ذکر جاری ہے۔ کسی نے پوچھا، حضرت نے فرمایا، تمہیں احساس نہیں ہو رہا کہ کس کی بارگاہ میں حاضری کا وقت ہے؟ جب مصلی عبادت پر کھڑے ہوتے ہیں تو میرے مولا سجاد کی آنکھوں سے آنسو جاری ہوتے ہیں۔ یوں ہی زین العابدین لقب نہیں ہے، یوں ہی سید الساجدین لقب نہیں ہے۔ سجدہ کرنے والے فخر کرتے ہیں، کاش ہمارے سجدے کا کوئی میل امام سجاد کے سجدوں سے ہو جائے، کاش ہم بھی اللہ کی بارگاہ میں ایک لمحے کے لیے وہ خلوص، وہ خضوع اور وہ خشوع حاصل کر لیں کہ جو امام سجاد کو حاصل تھا۔ شام غریبہ سے صبح 11 محرم تک ایک سجدے میں رات کاٹی ہے، ہزاروں مرتبہ زبان پر شکر کے کلمات ادا کیے۔ جب قیامت کے میدان میں محشر میں سواریوں کو لا کے کھڑا کر دیا جائے گا، جب سب جمع ہو جائیں گے تو آواز آئے گی، اینا زین العابدین، اب لاؤ اسے جو عابدین کی زینت ہے۔ تو روایت میں ہے، میں نے اپنے ایک سنی عالم دین سے پوچھا کہ آپ کی کتابوں میں یہ روایت ہے؟ مجھے انہوں نے تصدیق کی کہ ہاں، امام سجاد کے حوالے سے اہل سنت کی کتابوں میں بھی یہ عظمت کے باب میں روایت موجود ہے۔ آواز آئے گی، اینا زین العابدین، کہاں ہے زین العابدین؟ تو آواز دی جائے گی، ہادا زین العابدین۔ تو حضرت کی سواری وارد ہوگی محشر میں، سارا محشر آپ کا احترام کرے گا، یہ ہے عابدین کی زینت۔
امام سجاد کی ایک وشیشتا یہ تھی کہ وہ بہت ہی دھیروان تھے۔ وہ سامنے والے کی بات کو بہت ہی دھیان سے سنا کرتے تھے۔ ان کی ایک وشیشتا یہ تھی کہ وہ ترنت کبھی بھی کرودھت نہیں ہوتے تھے۔ میرا بیمار ایمان، میرا بیمار ایمان، میرا بیمار ایمان، میرا بیمار ایمان، سجاد پھر فاطمہ کے گھر میں فرش عزا بچھا ہے، بیمار کربلا کا تابوت اٹھ رہا ہے۔ رب میں چل بسا ہے، ایمان کربلا کا سجادہ تابوت اٹھ رہا ہے۔ ماں کے گھر میں فرش عزا بچھا ہے، ایمان کربلا کا سجادہ تابوت اٹھ رہا ہے۔ ہے تیرے کفن بھی اس کی آنکھوں سے خون ہے جاری، یاد آ رہی ہے غربت سجاد کو بدل کی، روزے سے مصطفیٰ کے اعلان ہو رہا ہے، ایمان کربلا کا سجاد تابوت اٹھ رہا ہے۔ لے کے جانا پہلے بھی ایک جنازہ کروا
سا چکا ہے سچا کربلا کا سچا تابوت اٹھ رہا ہے سچا ماں کے گھر میں سچا سزا بچھا ہے سچا ماں کربلا کا سچا تابوت اٹھ رہا ہے.
یہ ریڈیو تہران کی ہندی سیوا ہے. श्रोताओ, आप 12 मुहर्रम पर सुन रहे थे हमारा विशेष कार्यक्रम और अब प्रस्तुत है इस समय की सभा का अंतिम कार्यक्रम आजकल.
दोस्तों, कार्यक्रम आज कल लेकर आपकी सेवा में हाजिर हैं मरियम मेहदादी और मोहम्मद मेहदी का सलाम स्वीकार कीजिए. आज हम ईरान की अर्थव्यवस्था के रास्ते में अमेरिकी प्रतिबंधों के रुकावटों के मुद्दे की चर्चा करेंगे. वास्तविकता यह है कि ईरान में उत्पादन के मार्ग में ढेर सारी रुकावटें हैं. उनमें से कुछ रुकावटें हो सकता है कि दूसरे विकासशील देशों में भी मौजूद हों, लेकिन कुछ ऐसी रुकावटें हैं जो ईरान की अर्थव्यवस्था से विशेष हैं. ऐसी रुकावटों में से एक अत्याचारपूर्ण प्रतिबंध है. रूस के बाद ईरान दूसरा ऐसा देश है जिसके खिलाफ सबसे अधिक आर्थिक प्रतिबंध लगे हुए हैं. इसलिए कहा जा सकता है कि ईरान में घरेलू उत्पादन के रास्ते में प्रतिबंध सबसे बड़ी रुकावट है.
ईरान के दुश्मन आर्थिक समस्याएं उत्पन्न करने के लिए हर संभव प्रयास करते हैं. व्यापक प्रतिबंध लगाते हैं और वार्ता और समझौते के बावजूद इन प्रतिबंधों के ढांचे को उसी तरह से बाकी रखते हैं. इन प्रतिबंधों का एक उद्देश्य जनता और सरकार के बीच टकराव पैदा करना है, क्योंकि दुश्मनों को अच्छी तरह से पता है कि इस्लामी गणतंत्र ईरान की महत्वपूर्ण ताकत जन समर्थन है. इसी समर्थन को कमजोर करने और जनता और इस्लामी व्यवस्था के बीच दूरी पैदा करने के लिए आर्थिक प्रतिबंधों को हथकंडे के रूप में इस्तेमाल किया जा रहा है.
हालिया वर्षों में अमेरिका ने ईरान पर कड़े आर्थिक प्रतिबंध लगाकर उसके तेल निर्यात को शून्य करने का प्रयास किया है. हालांकि वो अपने इस प्रयास में सफल नहीं हो सका, लेकिन ईरान का तेल निर्यात काफी हद तक घट गया, जिसके कारण तेल के निर्यात से होने वाला राजस्व कम हो गया. ईरान का बजट काफी हद तक तेल से हासिल होने वाले राजस्व पर निर्भर होता था, जिसके कम होने से बजट घाटा बढ़ना एक सामान्य सी बात है.
ईरान पर दबाव बढ़ाने के लिए दुश्मन की दूसरी चाल ईरान के बैंकिंग सिस्टम पर प्रतिबंध लगाना था. इससे दुश्मन का मकसद ये था कि अगर ईरान किसी तरह से तेल बेचने में सफल भी हो जाए तो वो उससे मिलने वाले पैसे को स्थानांतरित न कर सके. परिणाम स्वरूप ईरान के केंद्रीय बैंक को विदेशी मुद्रा हासिल नहीं हो सकेगी और ईरान का विदेशी मुद्रा भंडार कम हो जाएगा.
जब हम प्रतिबंधों की समीक्षा करते हैं तो देखते हैं कि तेल से हासिल होने वाले राजस्व पर ईरान की अर्थव्यवस्था की निर्भरता और आर्थिक ढांचे की कमजोरी के कारण दुश्मन ने ये सोचा कि आर्थिक प्रतिबंध लगाने से बेहतर परिणाम हासिल होंगे. अत्याचार पूर्ण प्रतिबंधों के कुछ परिणाम इस प्रकार है.
ईरान के विदेशी मुद्रा भंडार में कमी, तेल और बैंकिंग सिस्टम पर प्रतिबंधों के परिणाम स्वरूप ईरान के विदेशी मुद्रा भंडार में उल्लेखनीय कमी हुई है. इससे आवश्यक आयातित वस्तुओं की आपूर्ति में रुकावट पैदा होने के अलावा डिमांड और सप्लाई के आधार पर विनिमय दर में वृद्धि हुई और उसके नतीजे में महंगाई हुई. देश में विदेशी मुद्रा की कमी का मुद्रा स्फीति में वृद्धि और घरेलू उत्पादन पर सीधा प्रभाव पड़ता है.
प्रतिबंधों के कारण उत्पादन लागत में वृद्धि होती है. देश में बढ़ती महंगाई की वजह से खर्चे बढ़ जाते हैं. दूसरे, विदेशी मुद्रा में वृद्धि के कारण आयात होने वाले उपकरणों और कच्चे माल के दाम में वृद्धि हो जाती है.
ये भी संभव है कि लागत में वृद्धि के कारण कुछ उत्पादन कंपनियां तकनीक को अपडेट करना बंद कर दें और पुरानी मशीनों या तकनीक के साथ उत्पादन प्रक्रिया को जारी रखें। वास्तव में प्रतिबंधों के कारण विश्व स्तरीय प्रौद्योगिकी तक ईरान की पहुंच में रुकावट आ रही है।
प्रतिबंधों का एक अन्य प्रभाव लोगों की खरीदने की शक्ति का कम हो जाना है। विदेशी मुद्रा में कमी के कारण विनिमय दर में वृद्धि और उत्पादन लागत में वृद्धि के नतीजे में महंगाई में वृद्धि से लोगों की खरीदने की शक्ति प्रभावित होती है। ईरान की अर्थव्यवस्था भी इस समस्या से जूझ रही है। लोगों की खरीदने की शक्ति में कमी का घरेलू उत्पादन पर बड़ा प्रभाव पड़ता है। इस्लामिक क्रांति के वरिष्ठ नेता इन चुनौतियों से निपटने के बारे में कहते हैं, देश की अर्थव्यवस्था को प्रतिबंधों के हटने से न जोड़ें। हमारे देश में अच्छी प्रतिभा है, हम उससे लाभ उठाएं और जिन चीज़ों पर प्रतिबंध लगा हुआ है उनका उत्पादन देश में करें।
प्रतिबंधों से होने वाली समीक्षाओं को कम करना, हाथ पर हाथ धरे बैठे रहना या उनसे हटने की प्रतीक्षा करने से बेहतर है। देश में वैज्ञानिक क्षमताओं, विश्वविद्यालयों और प्रतिभा की कोई कमी नहीं है। घरेलू और प्रतिभाओं और क्षमताओं पर भरोसा करके प्रतिबंधों के असर को कम किया जा सकता है। नॉलेज बेस्ड कंपनियों पर भरोसा करना ईरान पर लगे आर्थिक प्रतिबंधों के प्रभाव को कम करने का बेहतरीन तरीका है। यही वजह है कि जो इस साल की शुरुआत में इस्लामिक क्रांति के सर्वोच्च नेता ने उत्पादन और रोजगार के दो मुद्दों पर जोर देने के अलावा ईरान की नॉलेज बेस्ड अर्थव्यवस्था पर भी बल दिया है।
1986 में पहली बार स्टैनफोर्ड विश्वविद्यालय के प्रसिद्ध अर्थशास्त्री पॉल रोमर ने कहा था कि न्यूक्लासिस आर्थिक सिद्धांत के विपरीत की, जिसमें श्रम और पूंजी उत्पादन में महत्वपूर्ण भूमिका निभाते हैं। तीसरे कारक के रूप में ज्ञान अधिक महत्वपूर्ण भूमिका निभाता है। रोमर का कहना था कि ज्ञान पूंजी के बुनियादी रूपों में से एक है और टिकाऊ और दीर्घकालीन आर्थिक विकास केवल नॉलेज बेस्ड ही हो सकता है।
नॉलेज बेस्ड अर्थव्यवस्था का अर्थ वास्तव में उन सेवाओं और उत्पादन से है जिनमें नॉलेज या ज्ञान से लाभ उठाया जाता है। विशेष रूप से ये स्थानीय, राष्ट्रीय या वैश्विक अर्थव्यवस्था में कुशल श्रमिकों के उच्च अनुपात को संदर्भित करता है कि अधिकांश नौकरियों के लिए विशेष कौशल की आवश्यकता होती है। विशेष रूप से श्रमिकों की मुख्य पूंजी ज्ञान है। कई नौकरियों के लिए ऐसे श्रमिकों की आवश्यकता होती है जिनके पास जानकारी हासिल करने और नए विचार पेश करने के लिए ज्ञान हो।
नॉलेज बेस्ड अर्थव्यवस्था ऐसी अर्थव्यवस्था नहीं है जिसमें केवल उच्च स्तरीय तकनीकों का उपयोग किया जाता है, बल्कि एक ऐसी अर्थव्यवस्था है जिसमें सभी व्यवसायों और उद्योगों में आवश्यकता के अनुसार लक्ष्य को हासिल करने के लिए ज्ञान से लाभ उठाया जाता है। नॉलेज बेस्ड अर्थव्यवस्था में नए विचारों के माध्यम से उत्पादकता बढ़ाने में ज्ञान का सहारा लिया जाता है। नॉलेज बेस्ड अर्थव्यवस्था में विभिन्न आर्थिक खिलाड़ियों यानी व्यक्तियों, कंपनियों और सरकार के बीच उत्पादकता बढ़ाने के लिए विचार विमर्श होता है। ऐसी अर्थव्यवस्था में विभिन्न औद्योगिक और तकनीकी क्षेत्रों में आर्थिक गतिविधियों की दक्षता और अतिरिक्त मूल्य बढ़ाने में नए विचारों की मुख्य भूमिका है। यह अतिरिक्त मूल्य और दक्षता विभिन्न क्षेत्रों में समय के साथ प्रतिस्पर्धा के रूप में दिखाई देनी चाहिए।
उत्पादन दो चीजों यानी ज्ञान और हुनर के साथ ही स्थायी रह सकता है और दक्ष युवक इस क्षेत्र में अग्रणी हैं। जो राष्ट्र उत्पादन करता है उसे दीर्घकाल में ज्ञान का स्वामी भी होना चाहिए। वास्तव में उत्पादन के लिए ज्ञान और तकनीक की जरूरत होती है ताकि ज्ञान और तकनीक के नवीनीकरण से आर्थिक विशेषता को हाथ से न जाने दें। जैसा कि हजरत अली अलैहिस्सलाम ने फरमाया है, ज्ञान सुल्तान या राजा है। कहा जा सकता है कि अर्थव्यवस्था ज्ञान के हाथों में लगाम है और ज्ञान दक्ष लोगों के हाथ की लगाम। इसलिए शिक्षित एवं दक्ष युवाओं के इस क्षेत्र में प्रवेश से और उत्पादन के क्षेत्र में उद्योग एवं विश्वविद्यालयों के उपयुक्त संबंध स्थापित करके उत्पादन में ध्यान योग्य प्रगति की जा सकती है।
वरिष्ठ नेता के अनुसार घरेलू उत्पादन के लिए एक अन्य जरूरी चीज उचित उपकरणों का उपलब्ध होना है। वे कहते हैं कि वो ईरानी युवा जो बहुत कम अवधि में यूरेनियम के संवर्धन को 3.5% से 20% तक पहुंचा सकता है, जो महत्वपूर्ण कार्य था, तो वो युवा इस महान वैज्ञानिक योजना को आगे बढ़ा सकता है, या वो अंतर्राष्ट्रीय कड़े प्रतिबंधों के बावजूद मिसाइल और विमान के निर्माण में महत्वपूर्ण योगदान दे सकता है, तो क्या वो युवक ऑटोमोबाइल इंडस्ट्री या किसी अन्य क्षेत्र में प्रगति नहीं कर सकता? वो क्यों नहीं कर सकता? हमारे युवक ये क्षमता रखते हैं, हमारी जनता और शिक्षित एवं दक्ष सक्रिय युवा इन कार्यों के लिए तैयार हैं। हम बहुत से कार्य कर सकते हैं। युवाओं के लिए भूमि प्रशस्त करें, हमारे युवा हमारी बहुत सी समस्याओं का समाधान निकाल सकते हैं।
दुश्मनी और समस्त प्रतिबंधों के बावजूद ईरान विकास के मार्ग पर अग्रसर है और सर्वोच्च नेता के शानदार मार्गदर्शन में विभिन्न क्षेत्र में उल्लेखनीय प्रगति कर रहा है। विश्ववासियों ने ईरान की इस प्रगति की सराहना की है। सर्वोच्च नेता आशावादी दृष्टिकोण के साथ राष्ट्र की प्रगति के मार्ग को प्रशस्त करते हैं और 9 वर्ष के अवसर पर अपने भाषण में ईरान के उज्जवल भविष्य की ओर सबका ध्यान खींचते हैं। ऐसा भविष्य जो आर्थिक क्षेत्र में प्रयासों से अधिक उज्जवल होगा।
तो दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है। अनुमति दीजिए।
ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओ, इसी कार्यक्रम के साथ हमारी ये सभा भी समाप्त होती है। अनुमति दीजिए। खुदा हाफिज। Thank you.